यो रेडियो नेपाल हो। अब नरेश भुयालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। भ्रष्टाचारको विषयमा शून्य सहनशीलता अप्नाइने र राजनैतिक संरक्षण नदिइने उप प्रधानमन्त्री ईश्वर पोखरेलको प्रतिबद्धता, मुलुकको समग्र हितका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाद्वारा जानकारी, र फिनल्याण्डमा 34 वर्षीय सन्ना मरिन संसारकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री बन्दै। अब समाचार विस्तारमा। आज डिसेम्बर 9 तारीक अर्थात भ्रष्टाचार विरूद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। संयुक्त राष्ट्रसंघले यस वर्षको भ्रष्टाचार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको नारा भ्रष्टाचार विरूद्धको सहकार्य सुशासनका लागि अपरिहार्य भन्ने अघि सारेको छ। यसै अवसरमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा उप प्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सरकारले अघि सारेको भ्रष्टाचार विरूद्धको शून्य सहनशीलताको अभियानमा सहभागी भई भ्रष्टाचार न्यूनीकरणमा योगदान गर्न सबैलाई आग्रह गर्नुभयो। उहाँले सरकारको माथिल्लो तहमा वा जुनसुकै पदमा बसेको व्यक्ति भए पनि भ्रष्टाचार गरेमा छूट नपाउने प्रतिबद्धता गर्नुभयो।
राजनीतिको संरक्षणमा हुने गरेका भनिएका कुनै पनि किसिमका भ्रष्टाचारजन्य कामहरूले छुट पाउने छैनन् भन्ने म उद्घोष पनि गर्न चाहन्छु। जुनसुकै तहमा रहेको राजनीतिक नेतृत्वबाट यस किसिमका दुष्कर्महरू भएका छन् भने ती चिजहरूलाई अख्तियारले आँखा चिम्लिन सक्दैन, ती दण्डनीय हुन्छन्। म यस सम्बन्धमा यहाँ उपस्थित सबै महानुभावहरूलाई आश्वस्त पार्न चाहन्छु, राजनीतिको संरक्षणमा कुनै पनि त्यस किसिमका कर्महरू हुन्छन् भने ती कुराहरूले छुट पाउने छैनन्, छुट दिने कुराको कहीँ कतैबाट पैरवी हुने छैन।
कार्यक्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले मुलुक संघीयतामा गएपछि स्थानीय तहमा भएको भ्रष्टाचारको उजुरी आयोगमा सबैभन्दा बढ़ी रहेको बताउनुभयो।
कार्यालय प्रमुखले कार्यालयप्रति अनुगमन पनि नगर्ने, कुनै जवाबदेही लिनु नपर्ने कस्तो खालको प्रणाली हामीले स्थापित गर्ने प्रयत्न गरिराखेका छौँ। कार्यालय प्रमुखलाई एकाउन्टेबल बनाउने कि नबनाउने, त्यहाँको चाहिँ सेवा प्रदायक र सेवा ग्राहीभित्र बीचको चाहिँ लेनदेन चलिरहन्छ, खुला जीवन्त रूपमा सधैँ देखिरहन्छ भनेर भनेदेखि कार्यालय प्रमुखलाई पनि अनुसन्धानको दायरामा ल्याएर कारवाही गर्नुपर्ने कि नपर्ने भन्ने पाटोमा आयोग अहिले गहन छलफलमा छ भन्ने कुरा निवेदन गर्न सान्दर्भिक छ भन्ने मलाई लाग्दछ। त्यो संकेत कार्यालय प्रमुख, विभागीय प्रमुख र नेपाल सरकारका सचिवजीहरू सबैप्रति लागू हुन्छ भन्ने मलाई लाग्दछ। त्यो पाटोमा सचिवजीहरूको विशेष सक्रियता रहोस् र यस्तो अनुगमन प्रणाली स्थापित गरौँ ताकि मुलुकले परिकल्पना गरेको समृद्ध नेपाल र सुखी नेपालीको जुन कल्पना छ त्यसलाई चाहिँ सार्थक स्वरूप प्रदान गर्न सकियोस्।
कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले भ्रष्टाचारलाई कम गर्न सदाचार पद्धतिको पालनामा जोड़ दिएको र आगामी दिनमा 5 वर्षे रणनीतिको तर्जुमा गरी अघि बढ़ने योजना बनाएको उल्लेख गर्नुभयो।
सुशासन, विकास र सभ्य समाज निर्माणमा योगदान गर्नेहरू पुरस्कृत हुने र सामाजिक विचलन र भ्रष्ट आचरण ल्याउनेहरू जुनसुकै समयमा पनि दण्डित हुने एउटा सुनिश्चित प्रणाली विकास गर्नको लागि हामी सबै एकजुट हुन म यस अवसरमा आग्रह गर्दछु।
कार्यक्रममा ट्रान्सपेरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले सरकारले विभिन्न विषयमा दिने अनुदानहरूको कारण पछिल्लो समय समाजलाई भ्रष्टीकरण गर्न मद्दत गरेको बताउनुभयो। उहाँले दलका कार्यकर्ताहरूमा दलाली गर्ने र बिचौलियाको भूमिका खेल्ने प्रवृत्ति बढ़ेर गएको भन्दै दलहरूले कार्यकर्तालाई आचरणमा स्वच्छता कायम गर्न निर्देशन दिनु आवश्यक भएको बताउनुभयो। एकजना स्कूले छात्रालाई ट्रकले ठक्कर दिएर सख्त घाइते बनाएको घटनाले हिजो दिनभर तनावग्रस्त बनेको बाँकेको कोहलपुर अब सामान्य बन्दै गएको छ। त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा 7 अध्ययनरत छात्रा ट्रकको ठक्करबाट गम्भीर घाइते भएपछि आक्रोशित विद्यार्थीहरूले तोड़फोड़ र आगजनी गरेका थिए। प्रहरीले भीड़ नियन्त्रण गर्न खोज्ने क्रममा जथाभावी बल प्रयोग गरेको भनेर आलोचना भएको थियो। प्रहरले चलाएको रबरको गोली र लाठी चार्जबाट 24 विद्यार्थी घाइते भएका छन्। तीमध्ये गम्भीर 5 उपचारका लागि काठमाडौँ ल्याइएको छ। प्रदर्शनकारीको ढुङ्गा मुढ़ाबाट इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सहित 10 प्रहरी घाइते भएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिनुभयो। दुर्घटनामा परि दायाँ खुट्टा गुमाएकी बालिकाको काठमाडौँमा उपचार भइरहेको छ। उनलाई हिजै सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको हो। यसैबीच बाँकेको कोहलपुरमा कर्फ्यू आदेश जारी नभएको जिल्ला प्रशासन कार्यालय बाँकेले स्पष्ट पारेको छ। कोहलपुरका केही स्थानमा निषेधित क्षेत्र मात्र घोषणा गरिएको तर कर्फ्यू लागू नगरिएको निमित्त प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद उपाध्यायले जानकारी दिनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक पाइएको छ। चालू आर्थिक वर्षको प्रथम चौमासिक प्रगति समीक्षा प्रतिवेदनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थल, पशुपति क्षेत्र विकास कोष र लुम्बिनी विकास कोषका आयोजना सन्तोषजनक रहेको पर्यटन मन्त्रालयले जनाएको छ। बाजुराको मार्तडीदेखि अछामको साफे बगरसम्म यातायात व्यवसायीले मनोमानी भाड़ा लिइरहेको जनगुनासोपछि भाड़ादर कायम गरी त्यसको पालना गर्न जिल्ला प्रशासनले निर्देशन दिएको छ। कुल 57 किलोमिटर मार्तडी साफे बगर सड़क खण्डको भाड़ादर यातायात व्यवस्था विभागको परिपत्र अनुसार 165 रूपियाँ कायम गरिएको छ। यातायात व्यवसायीले 600 रूपियाँसम्म भाड़ा लिँदै आएका थिए। यात्रुहरूबाट बढ़ी भाड़ा लिएमा कार्यवाही गरिने बाजुराका प्रमुख जिल्लाधिकारी गंगा प्रसाद नेउपानेले बताउनुभयो। 22 वर्षपछि निर्माण सम्पन्न भएको सो सड़कमा कालो पत्री भइसक्दा पनि सर्वसाधारण महँगो भाड़ा तिर्न बाध्य हुँदै आएका थिए। अब साफेसम्मको भाड़ा घटेसँगै मार्तडीदेखि धनगढ़ीसम्मको भाड़ा दर पनि घट्ने बताइएको छ। वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धिको पक्ष राष्ट्रको 25 सम्मेलन COP25 सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै गैराती स्पेन प्रस्थान गर्नुभयो। म्याड्रिड प्रस्थान गर्नुअघि मन्त्री बस्नेतले हिमालयहरूमा हिउँ पग्लने क्रम तीव्र रूपमा बढ़ेकाले विश्व तापमानमा प्रत्यक्ष नकारात्मक प्रभाव पारेकोतर्फ नेपालले सभाको ध्यानाकर्षण गराउने बताउनुभयो। नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले मुलुकको आर्थिक समृद्धिका लागि राजनीतिक सहमति अपरिहार्य रहेको बताउनु भएको छ। विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै उहाँले मुलुकको हितका लागि नेपाली कांग्रेस सरकारसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो। नेपाली कांग्रेसले सधैं सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गरेको उल्लेख गर्दै उहाँले संविधानको सफल कार्यान्वयनका लागि पनि सहमतिको विकल्प नभएको बताउनुभयो। लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान मनाइरहँदा पनि महिलामाथि भएका हिंसाका घटनाहरू सार्वजनिक भइरहेका छन्। स्थानीय तहमा गठन भएको न्यायिक समितिमा हिंसा विरूद्ध उजुरी दिन सकिने व्यवस्था भए पनि कतिपयलाई त्यसबारे जानकारी नै छैन। संवाददाता यशोदा अधिकारीको एक रिपोर्ट।
राष्ट्रिय महिला आयोगको हलमा लैंगिक हिंसा विरूद्धको 16 दिने अभियानका सन्दर्भमा कार्यक्रम भइरहेको थियो। बाहिर काठमाडौँ टिएको कि अञ्चु खड्की भने 4 महिनाकी छोरी काखमा लिएर श्रीमान विरूद्ध उजुरी गर्न आइपुग्नु भएको थियो। 3 वर्ष अगाडि सिन्धुपाल्चोकका अनुज श्रेष्ठसँग भागी विवाह गर्नुभएकी अञ्जु अहिले भर्खरै 18 वर्ष मात्रै पुग्नुभयो। छोराको चाहना रहेका उनका श्रीमानले छोरी जन्मेपछि बारम्बार कुटपिट गरेका कारण अञ्जु राष्ट्रिय महिला आयोग आएको बताउनुहुन्छ।
मुखबाट रगत आउने गरेर हिर्का थियो, एकचोटि धार पनि निलो हुने गरेर कुटेको थियो।
सिन्धुपाल्चोक जलबिरेकी सलिना विक पनि 22 दिनको छोरा काखी च्यापेर बहुविवाह विरूद्ध उजुरी गर्न राष्ट्रिय महिला आयोगमा आइपुग्नु भएको थियो। श्रीमानले 3 वर्ष अगाडि नै काठमाडौँमा कान्छी श्रीमती भित्राइकन 2 वर्षको छोरा जन्मेको सलिनाले आफू सुत्केरी भएपछि मात्रै थाहा पाउनुभयो। सुत्केरीमा राम्रो स्याहार पाउनुको साटो कान्छी श्रीमती, श्रीमान र सासु भएर कुट्न थालेपछि सलिना महिला आयोग आएको बताउनुहुन्छ।
श्रीमती ल्याएर काठमाडौँ 2 वर्ष राख्नु भएको रहेछ। अस्ति म 1 गते सुकेरी भए, उसको पनि छोरै जन्मिएर छ। अनि 87 गते गाउँ लगेर जानु भएको रहेछ। अनि पुरै बुढा सपट बुढीपट्टि दिने, अनि मलाई चाहिँ सौता फेरि कुट्न आउँदो रहेछ कि।
त्यसो त स्थानीय तहको गठन भएपछि महिलामाथि हुने हिंसाका घटनाका उजुरी स्थानीय तहमै दिन सकिन्छ। तर कतिपय महिलालाई आफूमाथि हिंसा भयो भने स्थानीय तहमा उजुरी गर्न सकिन्छ भन्ने पनि थाहा छैन। उपमेयर तथा उपाध्यक्षको संयोजकत्वमा गठन भएको न्यायिक समिति स्थानीय सरकारको सर्वोच्च न्यायालय हो। गाउँघरमा हुने विभिन्न हिंसाका घटनाको उजुरी लिने, छानबिन गर्ने, मिलापत्र गराउने र जटिल खालका मुद्दाहरू माथिल्लो निकायमा पठाउने अधिकार न्यायिक समितिलाई छ। काभ्रे नवबुद्ध नगरपालिकाकी उपमेयर रामदेवी तामाङ न्यायिक समितिमा बलात्कार, कुटपिट र बहुविवाह लगायतका उजुरी आउने गरेको बताउनुहुन्छ।
कोही जाँडो सिकाएर कुट्ने, बहुविवाह गर्ने, सासु बुहारी नमिल्ने, अब रेप केसहरू,
उपमेयर तामाङ नगरपालिकामा हिंसा पीड़ित महिलाका लागि छुट्टै कोष रहेको पनि बताउनुहुन्छ।
नगरपालिका नै लैङ्गिक हिंसा कोष भनेर राखिरहेछ, अनि एकल महिला सुरक्षा कोष भनेर राखेछ। त्यहाँ मिलाउने केस त्यहाँ मिलाउँछ, त्यहाँ नमिलाउने केस चाहिँ हामीले अब महिला सेलमा पठाउँछौँ, कोही चाहिँ जिल्ला अदालतमा पठाउँछौँ होइन। उनीहरूलाई यो मुद्दा लड्दाखेरि अब हामीले अब सपोर्ट के सपोर्ट गर्नुपर्छ, अनि उहाँहरूको बाल बच्चा पढाउन सकेन भने यसो यसो बालग्रामसँग सहकार्य गरेर समन्वय गरेर उहाँहरूको बच्चाहरू पढाउने कामको लागि सहयोग गर्छौँ।
पछिल्लो समय महिलामाथि हुने हिंसाका घटना बढ्दै गएका छन्। तीन तहको सरकार गठन भएपछि पनि यस्ता घटनाहरू बढेको तथ्याङ्कले देखाएको छ। नेपाल प्रहरीका अनुसार प्रदेश नम्बर एकमा सबैभन्दा बढी महिलामाथि हिंसाका घटनाहरू भएका छन् भने प्रदेश नम्बर दुईका आठ जिल्लामा विगत तीन वर्षमा 16 गुणा बढी हिंसाका घटना भएको देखिन्छ। सरकारी तथा गैर सरकारी तहबाट हिंसा विरूद्धका अभियानहरू चलाइरहँदा पनि समाजमा यस प्रकारको घटनाहरू बढ्नु चुनौतीपूर्ण देखिएको छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
ल्यान्डलाइन फोनमा समस्या छ,
1498 फोन गर्नुहोस्।
समस्या पोस्टपेडमा नि आयो,
1498 फोन गर्नुहोस्।
ओहो सम्झे, प्रिपेडको पुक नम्बर पनि चाहिएको थियो,
त्यसको लागि पनि 1498 फोन गर्नुहोस्।
नेपाल टेलिकमको जीएसएम सीडीएमए मोबाइल तथा ल्यान्डलाइनमा कुनै पनि समस्या आएमा जे जे सोध्न मन छ 1498 फोन गरेर सोध्नुहोस्। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। सिराहामा आज बिहान एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोकिँदा दुईजनाको मृत्यु भएको छ। पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिराहाको गोलबजार नगरपालिका स्थित चोकमा पूर्वबाट पश्चिम जाँदै गरेको S6P8062 नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको S1C693 नम्बरको एम्बुलेन्स आपसमा ठोकेर दुर्घटना भएको हो। मृत्यु हुनेमा मोटरसाइकलमा सवार सिराहा सारसोरका विष्णु महरा र राकेश मण्डल रहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ। अब अन्तर्राष्ट्रिय प्रसंग। भारत सरकारले धर्मको आधारमा विदेशी शरणार्थीलाई भारतीय नागरिकता दिने सम्बन्धी विधेयक संसद समक्ष प्रस्तुत गरेको छ। भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले लोकसभा समक्ष प्रस्तुत गर्नुभएको नागरिकता संशोधन विधेयकमा पाकिस्तान, बंगलादेश र अफगानिस्तानका गैर मुस्लिम शरणार्थीलाई भारतीय नागरिकता दिइने व्यवस्था छ। विपक्षीहरूले विधेयक विभेदकारी भएको आरोप लगाएका छन्। तर सरकारले मुस्लिम बाहुल्य देशमा उत्पीड़नमा परि भारतमा शरण लिइरहेका व्यक्तिहरूलाई संरक्षण गर्न खोजिएको बताएको छ। सन् 2014 डिसेम्बर 31 तारीकभित्र भारत आइबसेका कागजात विहीन ती व्यक्तिहरूलाई पनि नागरिकता दिने सरकारको प्रस्ताव छ। विपक्षीले विधेयक संविधान अनुरूप नभएको आरोप लगाएको छ। न्यूजील्याण्डको उत्तरी क्षेत्रमा ज्वालामुखी विस्फोटमा परि पाँच जनाको मृत्यु हुनुका साथै अरू कैयौं सम्पर्क विहीन भएका छन्। स्थानीय भाषामा वाकारी भनिने व्हाइट आइल्याण्ड ज्वालामुखी पर्यटक आकर्षणको केन्द्र रहिआएको र ज्वालामुखीको मुखभित्रै पर्यटकहरू घुमिरहेका बेला 81 विस्फोट भएको थियो। हालसम्म पाँच जनाको मृत्युको पुष्टि भएको र हराइरहेकाको खोज तथा उद्धारका लागि सेना समेत परिचालन गरिएको समाचार छ। फिनल्याण्डमा संसारकै कान्छी कार्यकारी प्रमुखका रूपमा 34 वर्षीय सन्ना मरिनले प्रधानमन्त्रीको पद सम्हाल्नुहुने भएको छ। प्रधानमन्त्री अन्ती व्रिनेले पदबाट राजीनामा दिएपछि रिक्त पदमा मध्य वाम गठबन्धनको नेतृत्व गर्दै मरिन फिनल्याण्डको प्रधानमन्त्री बन्न लाग्नु भएको हो। हुलाक कर्मचारीले शुरू गरेको विरोध कार्यक्रम सम्हाल्न नसकेपछि प्रजातान्त्रिक गठबन्धनका प्रधानमन्त्रीले राजीनामा दिएपछि पाँच पार्टीको समर्थनमा 34 वर्षीय मरिन देशको नयाँ प्रधानमन्त्री मात्र नभई संसारकै सबैभन्दा कान्छो कार्यकारी प्रमुख बन्न लाग्नु भएको समाचार छ। विगत लामो समयदेखि सम्बन्ध बिग्रिएको रसिया र युक्रेनका उच्च नेताहरूबीच पहिलो पटक प्रत्यक्ष भेटवार्ता हुने भएको छ। पूर्वी युक्रेनमा भएको स्वतन्त्रता आन्दोलनमा रसियाले खेलेको भूमिकाबाट रुष्ट भएको युक्रेन र रसिया बीच विगत 4.5 वर्षदेखि सम्बन्ध बिग्रिरहेको अवस्थामा दुई देशका शीर्ष नेताबीच भेटवार्ता हुन लागेको समाचार सार्वजनिक भएको हो। पछिल्लो समय महिलामाथि हुँदै आएको विभेद हटाउँदै आएको साउदी अरेबियाले रेस्टुरेन्टहरूमा महिला र पुरूषका लागि छुट्टा छुट्टै प्रवेशद्वारको व्यवस्था अब हटाउने निर्णय गरेको छ। साउदी अरेबियामा यसअघि महिला र पुरूषले रेस्टुरेन्ट, क्याफे लगायतका सार्वजनिक स्थलमा सँगै जाने र खाने सुविधा दिइएको थिएन। यसअघि साउदी सरकारले महिलालाई मोटर कार चलाउन र पुरूषको साथ नलागी विदेश जान दिइने व्यवस्था शुरू गरेको थियो। अब खेलकुद। 13 दक्षिण एसियाली खेलकुद सागको आज 9 दिन 13 खेलको प्रतिस्पर्धा हुँदैछ। आज काठमाडौँ, पोखरा र जनकपुरमा क्रिकेट, फुटबल, कबड्डी, बास्केटबल, बक्सिङ, कुस्ती, जुडो, आर्चरी, स्क्वाश, टेनिस, फेन्सिङ, पौडी र टेनिसका प्रतियोगिता हुँदैछन्। साग अन्तर्गत महिला फुटबलको फाइनल खेल पोखरा रंगशालामा यतिखेर नेपाल र भारत बीच जारी छ। पुरूष फुटबलको फाइनल भोलि नेपाल र भूटान बीच हुनेछ। 13 दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेट खेलमा नेपालले मालदिव्सलाई पराजित गर्दै काँस्य पदक जितेको छ। किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा भएको भिडन्तमा नेपालले मालदिव्सलाई 5 विकेटले पराजित गरेको हो। 13 दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत हालसम्म भारत 132 स्वर्ण, 78 रजत, 42 काँस्य पदक सहित अंक तालिकाको शीर्ष स्थानमा छ। यस्तै नेपालले 45 स्वर्ण, 44 रजत, 76 काँस्य पदक हासिल गरेको छ। तेस्रो स्थानमा श्रीलंकाले 36 स्वर्ण, 68 रजत, 94 काँस्य पदक हालसम्म प्राप्त गरेको छ। यस्तै पाकिस्तानले 29 स्वर्ण, 34 रजत र 46 काँस्य पदक प्राप्त गर्दा बंगलादेशले 8 स्वर्ण, 27 रजत र 68 काँस्य पदक प्राप्त गरेको छ। यस्तै मालदिव्सले 1 स्वर्ण र 2 काँस्य पदक तथा भूटानले हालसम्म 9 काँस्य पदक हात पार्न सफल भएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपल्ट फेरि। भ्रष्टाचारको विषयमा शून्य सहनशीलता अपनाइने र राजनीतिक संरक्षण नदिइने उप प्रधानमन्त्री ईश्वर पोखरेलको प्रतिबद्धता, मुलुकको समग्र हितका लागि सरकारसँग सहकार्य गर्न तत्पर रहेको नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाद्वारा जानकारी र फिनल्याण्डमा 34 वर्षीय सन्ना मरिन संसारकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री बन्दै। दिउँसो 3 बजेको समाचार सकियो। रेडियो नेपाल सुन्नुहोला।